नमस्कार, कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा। रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तर संवादमा हामी समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग कुराकानी गर्दछौं। आदरणीय श्रोताहरू, सड़क, ऊर्जा, संचार, भवन निर्माण, सिंचाई, खानेपानी लगायतका विषयलाई हामी पूर्वाधार भन्ने गर्दछौं। नेपालमा पूर्वाधार विकासले अपेक्षित फड्को मार्न सकिरहेको छैन। पूर्वाधारको विकासमा विभिन्न किसिमका चुनौती पनि देखा परिरहेका छन्। राजनीतिक अस्थिरता, कमजोर योजना निर्माण, बजेट अभाव, कम प्राविधिक क्षमता र चुनौतीपूर्ण भूबनोट लगायतका कारण नेपालको पूर्वाधारले अपेक्षित फड्को मार्न सकिरहेको छैन। पूर्वाधारका संरचना मानव आवश्यकता पूरा गर्ने महत्वपूर्ण आधार र सहजीकरणका माध्यम हुन् भने आर्थिक वृद्धि र विकासका सूचक पनि मानिँदै आएका छन्। पूर्वाधार विकासमा सहयोग पुर्याउने हेतुले हालै नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको आयोजनामा नेपाल पूर्वाधार सम्मेलन 2024 पनि सम्पन्न भएको छ। यो सम्मेलनले पूर्वाधारको विकासमा निजी क्षेत्रको सहभागितालाई पनि जोड़ दिएको छ। आजको अन्तरसंवादमा हामी नेपालमा पूर्वाधार विकासको वर्तमान अवस्था, सरकारले लिएका लक्ष्य, प्राप्त उपलब्धि र नीतिगत सुधारको विषयमा केन्द्रित भएर पूर्वाधारविद डाक्टर सूर्यराज आचार्यसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई रेडियो नेपालको नियमित प्रस्तुति कार्यक्रम अन्तर संवादमा।
नमस्कार।
नेपालमा पूर्वाधार विकासको वर्तमान अवस्थालाई यहाँले के कसरी निहाल्नु भएको छ? सरकारले लिएका लक्ष्य, लक्ष्य प्राप्तिको अवस्था र प्रतिफल समेतलाई जोडेर छोटकरीमा भनिदिनुहोस् न।
होइन, यहाँले पृष्ठभूमिमा नै भनिसक्नुभयो र खास गरी अब पूर्वाधारको क्षेत्रमा राजनीतिक तहमा अथवा निजी क्षेत्रको बाट पनि एउटा किसिमको यो पूर्वाधारको महत्व के हो, यसलाई नीतिगत प्राथमिकता कस्तो दिनुपर्छ, व्यावहारिक समस्याहरूलाई कसरी सम्बोधन गर्ने भन्ने अब त्यसको एउटा छटपटी भन्नुहोस् अथवा तदारूपता देखिएको छ एउटा तहमा। अब जुन यो सम्मेलनको आयोजना भन्नुहोस् र यसमा खास गरी विदेशका प्रबुद्ध व्यक्तिहरू अब देशभित्रै पनि विभिन्न क्षेत्रको पूर्वाधारको निजी क्षेत्र, सरकारी एजेन्सीहरू, प्राज्ञहरूको सहभागितामा अब यो दुई दिनको छलफलको आयोजना गरिएको थियो। यो आफैमा पनि अब राज्यले अथवा निजी क्षेत्रले यसका सरोकार आधारहरूको पूर्वाधार को समस्याप्रतिको संवेदनशीलता र यसलाई कसरी सम्बोधन गर्ने भन्ने एउटा तदारूकता त्यो चाहिँ प्रकट भएको छ। तर त्यति हुँदा हुँदैखेरि पनि परिणाममा यहाँले पृष्ठभूमिमा पनि भनिसक्नुभयो, हाम्रा पूर्वाधार आयोजनाहरू अब समयको हिसाबले, लागतको हिसाबले समयमा सम्पन्न नहुने, लागत बढ्ने, बनेका पूर्वाधारहरूको पनि गुणस्तरमा समस्या हुने अथवा सेवा सञ्चालनमा अब हामीले हाम्रा बर्खा लागेपछि सडकको अवस्थाहरू देखेको छौँ र अरूको एउटा समस्या हामी पूर्वाधारमा पछिल्लो वर्षमा नेपालको हुन त अब लगानी आवश्यक जति भएको छैन तर जति लगानी भएको छ सरकारकै बजेटबाट लगानी भएको पनि अब ती पूर्वाधारको प्रभावकारिता के भयो? त्यो पूर्वाधार निर्माणले अपेक्षित आर्थिक सामाजिक रूपान्तरण, रोजगारी सिर्जना, सेवा स्तरमा प्रगति यी कुरामा पनि अब प्रश्न उठ्न थालेका छन्। त्यसैले पूर्वाधारको समग्र पक्षमा लगानीदेखि र अहिलेको जुन क्लाइमेट चेन्ज, अब यो वातावरण परिवर्तन, हावापानी परिवर्तन, यसको समस्याले समग्र एउटा अर्थतन्त्रमै हाम्रो एउटा के भन्छ विपद सिर्जना गर्नेदेखि लिएर अब त्यसले पूर्वाधारमा कस्तो प्रभाव पर्छ र एउटा भौतिक विकासको कस्तो चाहिने शैली अप्नाउनु पर्छ यसलाई सम्बोधन गर्न भन्ने ती समग्र विषयहरूमा यो सम्मेलनले पनि समेटेको थियो। र फेरि मैले के भन्न चाहे भने यसले मोटो अर्थमा निजी क्षेत्र सार्वजनिक क्षेत्रका सबै सरकारहरूको एउटा चासो र तदारुकता प्रकट भयो। अब तर फेरि अब यस्ता छलफलहरूमा अब एउटा हाम्रो समाजकै भनौँ अथवा राज्यको तहमा भनौँ जुन किसिमको नलेज डेफिसिट छ, हामी कतिपय विषयमा हामी आफैमा अलमल पनि छ सरकारकै नीतिमा हाम्रो कार्यशैलीमा र अब खास गरी अब यो समग्र पूर्वाधार क्षेत्रको क्षमताको हिसाबले पनि त्यसैले यो सिक्दै गर्दै जाने विषय पनि हो त्यसमा। र समग्रमा मैले के भन्न चाहेँ भने अब यस्ता कार्यक्रमहरूले अब केही न केही नीतिगत तहदेखि कार्यान्वयनको तहसम्ममा केही नयाँ नवीन ज्ञानहरू सिर्जना गर्ने अन्तर्राष्ट्रिय अनुभवबाट सिक्ने त्यसको मौका दिन्छ र यसको उपलब्धि त्यही नै भयो जस्तो लाग्छ मलाई।
पूर्वाधार सम्मेलनमा भएका कतिपय विषय यहाँले जानकारी गराइसक्नु भएको छ। पूर्वाधार सम्मेलनमा नेपालमा पूर्वाधारको विकासमा पूँजीको अभाव हुँदै आएको सन्दर्भमा सरकारसँगै निजी क्षेत्र पनि सहभागी हुने पब्लिक प्राइभेट पार्टनरशिप पीपीपीको कुरा पनि उठेको थियो। यो विषयलाई यहाँले कसरी हेर्नुहुन्छ? पूर्वाधारको विकासमा निजी क्षेत्रलाई कुन हिसाबबाट सहभागी गराउन सकिन्छ? त्यसको मोडल के हुने?
पूर्वाधार विकास भन्ने बित्तिकै निजी क्षेत्रको संलग्नता त्यसमा स्वत देखिन्छ, किनभने पूर्वाधार विकास भनेपछि सरकारले नै लगानी गर्यो भने पनि त्यसको कार्यान्वयन गर्ने तयारी गर्ने त निजी क्षेत्रकै प्रतिष्ठानहरू, निर्माण व्यवसायीहरू, अब इन्जिनियरिङका परामर्शदात्री फर्महरू, अब निजी पूर्वाधार बनाउँदाखेरिका सामग्री प्रयोग गर्ने सिमेन्ट भन्नु यो गिटी बालुवा अरू चाहिँ छड आइरन यी सबै त निजी क्षेत्रकै कम्पनीहरूबाट आउने हुन्। त्यसैले नीतिगत तहमा सरकारको पहल अथवा सरकारको बजेटै हुँदाखेरि पनि पूर्वाधार निजी क्षेत्रको संलग्नता त स्वतः छ। अब त्यसमा तपाईँले उठाउनु भएको विषय खास गरी हामी सार्वजनिक निजी साझेदारी पीपीपी भन्छौ र यो कन्सेप्टमा आएको भने यो कार्यान्वयन गर्ने ठिक्कापट्टाको कुरा मात्र होइन, पूर्वाधारको लागि लगानीको परिचालन गर्नेमा पनि निजी क्षेत्रको भूमिका हुन्छ भन्ने अब यो अवधारणा अन्तर्राष्ट्रिय तहमै हेर्नुभयो भने 25-30 वर्षदेखि विकसित देशहरूमा पनि यो मोडेललाई अप्नाएर पूर्वाधारहरू सफल पूर्वाधारहरू बनाइएका थुप्रो उदाहरणहरू छन्। तर यो छलफलमा मेरो सधैँ नेपालको सन्दर्भमा हुँदा मेरो एउटा अलिकति आलोचनात्मक दृष्टिकोण रहेको छ। त्यो के हो भने अब नेपालमा एउटा नीतिगत तहमा कस्तो एउटा प्रवृत्ति देखियो भने महत्वाकांक्षी पूर्वाधारहरूको विषयमा कुरा गर्ने ठुल्ठुला आयोजना, काठमाडौँको मेट्रो, हामी रेलवे बनाउँछौ, हामी एयरपोर्ट बनाउँछौ, अब ठुला ठुला जलविद्युत आयोजनाहरू बनाउँछौ अनि सबैमा हाम्रो पुँजीको अभाव हुन्छ अनि कुनै बिना एउटा गम्भीर क्रियाकार अनि त्यसपछि त्यसलाई सोलो डोलोमा यसलाई निजी क्षेत्रले बनाउने, हामी निजी क्षेत्रलाई हामी आमन्त्रण गर्छौ भन्ने भनेर त्यसलाई सोकेसमा राख्ने। जस्तो केही महिना पहिला हामीले लगानी सम्मेलन पनि गरेका थियौँ र त्यसमा मैले स्पष्ट रूपमा त्यही प्रवृत्ति चाहिँ नै देखिएको थियो। बिना क्रियाकारै एउटा कस्तो अपेक्षा गर्ने भने ठुल्ठुला प्रोजेक्टहरूमा सरकारसँग पैसा छैन तर हामीले बोलायौँ भने निजी क्षेत्र आइहाल्छ भन्ने त्यो अब त्यो किसिमको एउटा न्यारेटिभ बाछे यो सम्मेलन पनि कता कता सरकारको तर्फबाट मन्त्रीहरूको तर्फबाट प्रकट भएको थियो त्यसको र यो मैले किन यसमा अलिकति आलोचनात्मक रूपबाट राखेको छु भने म अध्यताको हिसाबले अन्तर्राष्ट्रिय अनुभव गर्नु भयो भने पनि यसमा के हुन्छ भने पूर्वाधार आयोजनाहरू व्यावसायिक हिसाबले नाफामूलक हुने पूर्वाधार छ भने निजी क्षेत्र सहजै आउँछ। जस्तो नेपालकै अनुभवमा हेर्दा हाइड्रो पावरमा निजी क्षेत्रले धेरै उल्लेख प्रगति गरेको छ नेपालमा र साँच्चै नै यो लोड सेडिङको जस्तो समस्यामा निजी क्षेत्र हाम्रा निजी हाइड्रो पावरका लगानीकर्ता निजी ऊर्जा उत्पादकहरूले एउटा ठुलो कन्ट्रिब्युसन गर्नुभएको छ। अब त्यसको हामीले हुन त त्यो पूर्वाधार नै हो, तर त्यसको प्रकृति हेरौँ भने हाइड्रो पावर भनेको के हो भने तपाईँले लगानी सुनिश्चित हुने सिलसिलामा विद्युत प्राधिकरणले पिपिए सम्झौता गर्छ। त्यो पिपिए सम्झौता गरे भनेको 15-20-25 वर्षसम्म एउटा आयोजनाबाट यति बिजुली निस्किन्छ, त्यो बिजुलीलाई प्राधिकरणले तोकिएको दर रेटमा किनिदिन्छ। त्यो चाहे प्राधिकरणले पुरै उपयोग गर्न सकोस् कि नसकोस्, त्यो सम्झौताले गर्दा उत्पादकको बिजुली किन्न प्राधिकरण बाध्य नै हुन्छ। भनेको त्यो सम्झौताले एउटा बजारको अनिश्चितता अथवा आमदानीको सुनिश्चितता गरिदियो, अनिश्चितता रहेन त्यसमा। त्यसले गर्दा लगानीकर्ता ब्याङ्कहरूले पनि सहजै त्यसमा ऋणहरू दिन्छन् र त्यसरी नै हाम्रो आयोजना बनिरहेका छन्। त्यस्तैहरूको केबल कारको हेर्नुभयो भने अब त्यो पनि निजी क्षेत्रले बनाएको छ र ती धेरै नाफामूलकै आकर्षक भएर बनेका छन्। त्यो एउटा पाटो हो। तर त्यस्ता सेक्टरहरूमा निजी क्षेत्रको लगानी आयो भन्दैमा हाम्रा नीति निर्माताहरू हौसिएर काठमाडौँको मेट्रोमा पनि निजी क्षेत्र आउँछ, निजगढमा पनि निजी क्षेत्र आउँछ, रेलवेमा पनि निजी क्षेत्र आउँछ, सुरुङ मार्गमा पनि सबैमा आउँछ भनेर अब त्यो एउटा अपेक्षा बिना गृह कार्य र एउटा अध्ययन अनुसन्धान त्यो चाहिने प्रवृत्ति देखिएको छ। अब त्यसले चाहिँ त्यो त्यति सम्भव पनि देखिँदैन। र अर्को कुरा के हो भने कतिपय आयोजनामा हामीले पर्याप्त गृह कार्य नगरिकन सरकारको त्यस्ता किसिमका निजी क्षेत्र पिपिपीका सम्झौताहरूलाई राम्ररी व्यवस्थापन गर्ने सरकारको क्षमता छैन भने पिपिपी देशका लागि एकदमै घातक पनि हुन सक्छ। हामी छिमेकी देश भारतकै भनौँ, कतिपय त्यहाँ निजी क्षेत्रले हाइवेहरू बनाएको छ, दिल्ली एयरपोर्टमै नै जिएमआर निजी क्षेत्रले पिपिपीमा बनाएको हो, तर त्यहाँ दिल्ली एयरपोर्टबाट दिल्ली सहरको मध्यभागमा जाने एयरपोर्ट मेट्रो भन्छ, त्यहाँ निजी क्षेत्रले बनाएको थियो, त्यसको अदालत मुद्दा मामला बनेर सरकारले अरबौँको त्यहाँ घाटा बेहोर्नु पर्ने अवस्था पनि छ। अब जस्तो भारत जस्तो भारतको तपाईँले ब्युरोक्रेसी उनीहरूको राज्यको क्षमता त हेर्नुभयो भने हाम्रो भन्दा धेरै उच्च स्तरको छ। मैले यहाँ के मात्र सङ्केत गर्न खोजेको भने बाबुरामजी, अहिले जो यो निजी क्षेत्रको बारेमा हामी जुन चर्चा एकदम सोलो डोलो रूपमा हाम्रा पूर्वाधारहरूको निर्माणको लागि सरकारसँग पुँजी छैन तर त्यसको लागि हामीले आह्वान गर्यौँ भने सबै हाम्रा चाहिने महत्वाकांक्षी आयोजनाहरूमा फटाफट निजी क्षेत्र आएर सरकारको बजेट पनि चाहिँदैन भने यो अपेक्षा अरू देशहरूमा पनि 20-25 वर्ष अगाडि यस्तै किसिमको अपेक्षा गरेर असफल भएका सरकारले महत्वपूर्ण पाठहरू सिकेका अन्तर्राष्ट्रिय अनुभवहरू छन्। तर हाम्रो नीति निर्माणको तहमा, सरकारको तहमा, राज्यको तहमा चाहिँ कस्तो किसिमको एउटा अनुभव र नेपालमा कसरी निजी क्षेत्रको भूमिका कुन तहसम्म व्यवहारिक र सम्भव छ र कुन तहमा हामी अलिकति सतर्क हुनुपर्छ, कुन तहमा चाहिँ खालि त्यो आदर्श इच्छा मात्रै हो भन्ने कुराको त्यति स्पष्ट बुझाइ चाहिँ नीतिगत तहमा देखिँदैन। र यो सम्मेलनमा पनि निजी क्षेत्रको भूमिका हुँदाखेरि त्यही पुरानै किसिमका अपेक्षाहरू जोडिएको चाहिँ कता कता चाहिँ हाम्रो अलमल हो कि जस्तो भन्ने मलाई चाहिँ मेरो व्यक्तिगत
हामी कुराकानीकै क्रममा रहेका छौं। आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामी नेपालमा पूर्वाधार विकासको अवस्था, सरकारले लिएका लक्ष्य, प्राप्त उपलब्धि र नीतिगत सुधारको विषयमा केन्द्रित भएर पूर्वाधारविद डाक्टर सूर्यराज आचार्यसँग कुराकानी गरिरहेका छौं। हुन्छ, कुराकानीको क्रमलाई अगाडि बढ़ाउँ। अघि यहाँले भनि नै सक्नु भएको छ, निर्माण सम्पन्न भएका पूर्वाधारबाट पनि अपेक्षित लाभ लिन सकिरहेको अवस्था छैन भनेर, जस्तो कि गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भइकन सञ्चालनमा आइसक्दा पनि अपेक्षित लाभ प्राप्त हुने अवस्था अहिले देखिएको छैन। यता मेलम्चीको अवस्था पनि त्यस्तै देखिएको छ। सम्पन्न भएर पनि हामीले ती आयोजनाहरूबाट पूर्वाधारहरूबाट लाभ लिन नसक्ने अवस्था चाहिँ किन सिर्जना भयो र यसको समाधान के हुन सक्छ? हामीसँग अन्य विषयहरू पनि भएकाले अलि छोटकरीमा जाउँ न।
होइन, यो त मैले धेरै पटक भनेको छु। हाम्रो तपाईँले जुन पोखरा एयरपोर्ट भैरवा एयरपोर्ट नै भन्नुभयो, यो एयरपोर्टको लगानी गर्ने कि नगर्ने निम्ता यी आवश्यक हो कि होइन भन्नेमै हामी गम्भीर एक्सर्साइज गर्न छुट्यौँ। यी दुईटा एयरपोर्टहरू हाम्रो राजनीतिक त अथवा स्थानीय उद्यमीहरूको एउटा अपेक्षाबाट बन्न गए। अब पोखरा एयरपोर्ट त त्यहाँ अनसन नै बस्नु भएको थियो र यस्ता कुराहरूका प्राविधिक पक्षहरू हुन्छन्। हामीले अहिले जति जोड गरे पनि मैले यो दुईटै एयरपोर्ट पारेको सुरुमै हुँदाखेरि एउटा औपचारिक फोरममै मैले चाहिँ यसको यो तपाईँहरूले हामीलाई क्षेत्रीय विमानस्थल नेपालकै राति पनि फ्लाइट हुने अलि सुविधा सम्बन्ध डोमेस्टिक एयरपोर्टकै हब क्षेत्रीय एयरपोर्टको लागि समर्थित छ, यसलाई अन्तर्राष्ट्रियको फुर्को जोड्दैमा यसमा अन्तर्राष्ट्रिय उडानहरू आइहाल्छन् भन्ने चाहिँ त्यत्रो अपेक्षा नगर्नुहोस् हो। भैरवाको अथवा पोखराले पनि भारतले हामीलाई हवाई रूप दिएको भए भारतीय सहरबाट एउटा दुईवटा फ्लाइट आउन सक्थे, तर जुन अपेक्षा एकदम ठुलो अन्तर्राष्ट्रियहरू टुरिस्टहरू नेपालमा आउने पहिल्यै पोखरामा ल्यान्ड हुन्छन् भन्ने त्यो एकदम अपरिपक्व निष्कर्ष थियो र त्यसको लागि हामी अलिकति विज्ञताको तहमा प्राविधिक विश्लेषणको तहमा गएको भए यो नौबत आउने थिएन। अब यसले एउटा के प्रकट गर्छ भने यी असफलताले मात्र हो। अहिले हेर्नुहोस्, नेपालभरि हामीले सयौं हजारौं के भन्छ व्यक्तिको क्यापासिटी भएका अन्तर्राष्ट्रिय सभा हलहरू बनाएका छौँ, त्यसरी र अझै पनि बनाउँदैछौ। अब त्यो वर्षमा कति दिन चल्छन्, ती आवश्यकता हो कि होइन, होइन कतिपय तपाईँको त्यसको एयर कन्डिसनको खर्च मात्रै लाखौँ करोडौँ आउँछ, त्यो कुराहरूमा हामीले कहिले पनि विश्लेषण गरेनौँ। हेर्नुहोस्, अहिले हाम्रो बजेटको अवस्था, वित्तीय अवस्था, विकास बजेटकै अवस्था, निर्माण गरेको भुक्तानी दिन त सक्ने अवस्थामा सरकारको छ, तर हेर्नुभयो भने सरकारी बिल्डिङहरू अरब अरबका सरकारी बिल्डिङहरू कार्यालयहरू बनाउँदैछ। सरकारी बिल्डिङ बनाएर त्यसले आर्थिक गतिविधिमा जिडिपीमा खासै कन्ट्रिब्युसन गर्दैन र चाहिँ यस्ता कुराहरू भौतिक विकासको एकातिर पूर्वाधार अत्यावश्यक पनि हो, तर हामीले पूर्वाधारको सुरु योजनाको तहमा नै कुन पूर्वाधार प्राथमिकरण हो, त्यो पूर्वाधारले कसरी हाम्रो रोजगारी सिर्जना, आर्थिक सामाजिक रूपान्तरण, नागरिकले पाउने सेवा चाहिँ भरपर्दो हुने होइन, ती कुराहरूमा हामीले पर्याप्त तपाईँको आकलन नगरिकन, लेखाजोखा नगरिकन एउटा हछुवाको भरमा राजनीतिक एउटा चाहिने इच्छा के भन्छ आकाङ्क्षा आदर्श इच्छाको भरमा अब यो पूर्वाधारको हाम्रो विकासको शैली त्यो छ जसलाई मैले योजना बिनाका आयोजना भन्ने गरेको छु। हेर्नुहोस्, योजना बिनाका आयोजनाले आयोजनाको खर्च त हुन्छ, छट्टापट्टा पनि हुन्छ, भौतिक संरचना देखिन्छ पनि, तर भौतिक संरचना आफैमा साध्य होइन, साधन मात्रै हो। यो कुरामा पनि हामी चुकेका छौँ। योजनाको तहमा नै आयोजनाहरू लेखाजोखा गरेर यसलाई चाहिँ नि यो लगानीको लागि योग्य छ कि छैन, यसले के प्रभाव देखाउँछ भन्ने कुरो प्रारम्भमा नै जुन गरिनुपर्ने लेखाजोखा ठिकठाकको नहुँदाखेरि यी समस्याहरू बढ्दै गएका छन्।
जस्तो यहाँले पुँजीगत खर्चको कुरा पनि इंगित गर्नुभएको थियो यसअघि, पुँजीगत खर्चको आकार सानो र विनियोजित खर्च समेत हुन नसक्नु नेपालका लागि एउटा ठूलो समस्या बन्ने गरेको छ। अहिले हामी कुरा गरिरहँदा पनि चालू आर्थिक वर्षमा पुँजीगत खर्च जम्मा 4.13% मात्र भएको छ। हुन त हामी चालू आर्थिक वर्षको शुरूआतमै छौं, यसलाई मानक मानिहाल्न त मिलेन, तर विगत वर्षहरूको तथ्य हेर्ने हो भने विकास खर्चको अवस्था सन्तोषजनक नभएको भन्ने गुनासो पनि आउने गरेका छन्। यो सन्दर्भमा हामीले पुँजीगत खर्चमा देखिएको समस्यालाई कसरी समाधान गर्न सक्छौं, एउटा प्रश्न यो भयो। सँगै 15 योजनाले महत्वाकांक्षी लक्ष्य लिएको थियो, त्यो भनेको विकास खर्च गर्न होस् या राजस्व संकलन गर्न होस् अथवा समग्र आर्थिक विकासको लक्ष्यमा होस्, त्यहाँ महत्वपूर्ण र महत्वाकांक्षी लक्ष्य लिएको थियो। लक्ष्य प्राप्तिको हकमा विविध कारणले अपेक्षित उपलब्धि हासिल हुन नसकेको पनि लगभग यथार्थ जस्तै देखिन्छ। चालू 16 योजना अलि वस्तुपरक ढंगले लक्ष्यहरू निर्धारण गरिएको छ। त्यहाँ यी विविध सन्दर्भमा रहेर हाम्रो समग्र पुँजीगत खर्च, विनियोजित पुँजीगत खर्चको सही सदुपयोग लगायतका विषयमा केन्द्रित भएर भनिदिनुहोस् न।
अब यसमा के हो भने नि, अब मेरो हिजोको सेसनमा मेरो एउटा पनि प्रस्तुति थियो। मेरो प्रस्तुतिको सार तपाईँले अहिले उठाउनु भएको प्रश्न के हो भने, हामीले पूर्वाधार आयोजनाहरू कार्यान्वयनको समस्या अथवा त्यसको पुँजीगत खर्च हुने त्यसैको समस्याको प्रकट अर्को प्रकट रूप हो। यसको सुरुमा यसको अन्तर्निहित कारण के हो भन्नेमा हाम्रो छलफल पुगेको छैन। यसको सतहका लक्षणहरू देखेर अनि तपाईँहरू मिडियाकोले पनि एउटा न्यारेटिभ बनाउने, नीतिगत तहमा पनि त्यही सतहकै तहमा प्रतिक्रिया गर्नेमा हामी समय बिताइरहेको छौँ। जस्तो समयमा पुँजीगत खर्च भएन भने प्रधानमन्त्री मन्त्रीले सचिव र महानिर्देशकहरूलाई मौसमी निर्देशन दिने, यो गर्नुहोस् भन्ने, अनि मिडियाले पनि त्यही कारण गर्ने। त्यो निर्देशनमै प्रधानमन्त्रीले मन्त्रीलाई निर्देशन दिने, मन्त्रीले सचिवलाई निर्देशन दिने, सचिवले महानिर्देशकलाई दिने, महानिर्देशकले आयोजना प्रमुखलाई दिने, अनि त्यो निर्देशन जाँदा जाँदै त्यो सकियो। एउटा हाम्रो कार्यशैली। अब अर्को चाहिँ कसो भने, तपाईँले अनि त्यो समस्या देखिएपछि सतहमा केही एकरहरूलाई हामी छिटै चाहिने, हामी समस्या चाहिने उसको भनेर देख्ने। जस्तो अब निर्माण उत्सव देखियो भने निर्माण व्यवसायीहरूलाई हुन त, अब निर्माण व्यवसाय ठेक्कापट्टाको जिम्मेवारी लिएपछि त काम गर्नुपर्ने त्यो समस्या पनि छन्। हाम्रा निर्माण व्यवसाय समस्या नभएका होइनन् भने, अब त्यहाँ गुणस्तरमा समस्या आयो, हाम्रा सरकारी निकायका इन्जिनियरहरूमा ब्लेम गर्ने, आयोजना प्रमुखहरूलाई ब्लेम गर्ने एउटा आरोप प्रत्यारोप अर्को चाहिँ त्यो छ। अनि त्यसपछि त्यसले के गरिदिन्छ भने, नीतिगत तहमा ओहो यो चाहिँ ठेक्का पट्टा यताउति ठिक नभएपछि अब हामीले ऐन कानुनमा सार्वजनिक खरिद ऐन अथवा अख्तियारको कारवाही अथवा चाहिने सार्वजनिक खरिद यो सम्बन्ध पिपिएमओ भन्छ अर्गनाइजेसन एउटा, उसले चाहिँ तदारुकता सतर्कता केन्द्र यी ओभरसाइट एजेन्सी कहिले आवश्यक पर्यो भने संसदको लेखा कमिटी नै को सक्रियता हुने, यिनले कुनैले पनि हाम्रो समस्याको चुरोमा गएर काम गर्दैन। अब ढिलो हुने एउटा त्यहाँ विभिन्न कारणहरू छन्, बजेटकै पनि कम छ। मेरो प्रस्तुतिको केन्द्रीय एउटा तर्क के रहेको थियो भने, मूल कारण के हो भने, हाम्रो निर्माण उद्योगको प्राविधिक क्षमता, अब निर्माण उद्योग भनेको त्यसले अन्य देशहरूमा विकासशील देशहरूमा के हुन्छ भने, निर्माण उद्योग भनेको विभिन्न उद्योगमध्ये अर्थतन्त्रको यस्तो कम्पोनेन्ट हो कि जहाँ कि विकासशील देशहरू पनि आत्मनिर्भर हुन सक्छन्, त्यसको प्राविधिक हस्तान्तरणबाट आफ्नै चाहिने क्षमता विकास गरेर आत्मनिर्भर हुन सक्छन्। र निर्माण उद्योगको क्षमता हुँदाखेरि तपाईँले पूर्वाधारमा खर्च गरेको सबै पैसा देशभित्रै रहन्छ अनि त्यसले अर्थतन्त्रलाई उद्वेलन गर्छ, अर्थशास्त्रीहरूको भाषामा मल्टिप्लायर इफेक्ट भन्छ। अनि तपाईँ पूर्वी एसियाका अथवा अफ्रिकाका अहिलेकै देशहरूमा हेर्नुभयो भने, कोरिया अब अलिक पहिला जापान, कोरिया, चीन, मलेसिया, ताइवान, इभन थाइल्यान्ड, यी देशहरूको विकासमा पूर्वाधार लगानीको अत्यन्त महत्वपूर्ण भूमिका छ आर्थिक वृद्धिमा। तर उनीहरूले के गरे भने, विकासको सुरुकै स्टेजमा आफ्ना निर्माण व्यवसायहरू, आफ्ना इन्जिनियरिङ कम्पनी कन्सल्टिङहरू, आफ्ना विश्वविद्यालयमा इन्जिनियरिङको पढाइलाई कसरी व्यवहारिकसँग जोड्ने, युनिभर्सिटीबाट निस्किने बित्तिकै त्यो विद्यार्थीले कन्सल्टिङमा अथवा कन्ट्राक्टरकोमा सरकारी सेवामा कसरी त्यसलाई जोडेर पूर्वाधारको क्षमतासँग उसको क्षमतालाई कसरी जोड्ने, यो कुराहरूमा अत्यन्तै मेन रूपमा नीतिगत रणनीतिक तहमा उनीहरूले चाहिँ जोड्न सके। तर हामीहरूको यहाँ के हो भने अचम्मको कुरा त मेरो यो अलिकति अध्ययन गर्दा त मलाई उद्वेग लाग्ने कुरा के भयो भने अहिलेको 16 पञ्चवर्षीय योजनाको कुरा गर्नुभयो, त्यहाँ हेर्नुभयो भने निर्माण उद्योग भन्ने शब्द कहीँ पनि छैन। नेपाल सरकारले हाम्रो नीतिगत निर्माताहरूले बुझेको निर्माण उद्योग के हो भने ठेकेदारहरू भन्नुहुन्छ, निर्माण व्यवसायको व्यवसायलाई मात्र हुन्छ, निर्माण उद्योग भनेको त्यो मात्र होइन। त्यहाँ त सिमेन्ट फ्याक्ट्री, गिटी रोडा क्रसर इन्डस्ट्री, सिटी भिटीका हाम्रा चाहिने ट्रेनिङ गरेको जनशक्तिहरू सबैलाई एउटा समष्टिगत समन्वयात्मक चाहिने नीतिले सम्बोधन गर्नुपर्छ। र त्यो नीतिको मूल लक्ष्य के हुनु पर्थ्यो भने 5 वर्ष 10 वर्षभित्र ठुला ठुला आयोजना समेत हामीले नै आन्तरिक रूपमा नै कसरी त्यसको चाहिने हाम्रै निर्माण व्यवसायहरू, हाम्रै कन्सल्टिङ इन्डस्ट्रियल फर्म, हाम्रै इन्जिनियर, हाम्रै निर्माण सामग्री कसरी अधिकतम प्रयोग गरेर गर्ने भन्नेमा अन्य देशहरूले नीतिगत तहमै सरकारको माथिल्लो तहमा यस्ता नीतिहरू बनाए, निर्माण उद्योगलाई प्रवर्धन पनि गरे, संरक्षण पनि गरे।
हामी कार्यक्रमको अन्त्यतिर पनि आइपुगेका छौँ।
हजुर हो, तर हामीले त्यो चुकेका छौँ। त्यसले गर्दाखेरि यो कार्यान्वयनको सबै समस्या हाम्रो निर्माण उद्योगको निम्छरो क्षमताले गर्दा समस्या आएका छन्। त्यो निम्छरो क्षमतालाई सम्बोधन गर्ने सरकारको स्पष्ट कुनै रणनीतिक खाता छैन।
हुन्छ, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
हस्, यहाँले पनि मौका दिनुभयो, धेरै धन्यवाद।
आदरणीय श्रोताहरू, आजको अन्तर सम्वादमा हामीले नेपालमा पूर्वाधार विकासको वर्तमान अवस्था, सरकारले लिएका लक्ष्य, प्राप्त उपलब्धि र नीतिगत सुधारको विषयमा केन्द्रित भएर पूर्वाधारविद डाक्टर सूर्यराज आचार्यसँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।